नमस्कार, म श्रीधर पौडेल
अनि म सजिता हमाल।
रेडियो कार्यक्रम शरणार्थी सन्देश सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुन्छ। भूटानी शरणार्थीको कथा व्यथा समेटिएको यो कार्यक्रम उज्यालो 90 नेटवर्कले झापार काठमाडौँमा बनाएको हो। कार्यक्रममा हामी भूटानी शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको साथमा शरणार्थी शिविरमा रहेका भूटानी सँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक शरणार्थी शिविरको अवस्था झल्काउने तस्वीरको प्रदर्शनी भएको सन्दर्भमा केन्द्रित छ। गएको शुक्रबार शुरू दुई दिने प्रदर्शनीको शब्दचित्र प्रस्तुत गर्छौं।
सानो बच्चाहरूले पनि अब उनीहरूको इच्छा उनीहरूको आकांक्षा चाहिँ ठूलो शिखरमा चढ्ने हुँदोरहेछ। धेरै स्ट्रगल गरेर उनीहरूको पनि एम हुँदोरहेछ। उनीहरूको पनि त्यसै राम्रो लाग्यो। सबै पिक्चरहरू चिल्ड्रेनहरू पनि समावेश गरेको छ र एडल्टहरू पनि समावेश गरेको छ। जुनै पनि पिक्चर हेर्दाखेरि चाहिँ एउटा मिनिङ एउटा अर्थ झल्किएको छ त्यसमा चाहिँ, त्यो चाहिँ राम्रो लाग्यो मलाई।
तस्विर प्रदर्शनीको उद्देश्य र धारणाबारे आयोजक संस्था मीडिया नेटवर्क भूटानका कार्यकारी प्रमुख मनोरथ पोखरेलसँग कुराकानी पनि गर्छौं।
हामीले अहिले दमकमा नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसनको हलमा दुई दिने प्रदर्शनी गर्यौं। अब यो सबै शिविरको स्कुलहरूमा शिविरमा र बाहिरको स्कुलमा पनि प्रदर्शनीमा राख्ने हामीले प्लान गरेको छौँ, सोचेको छौँ र एजेन्सीहरूमा पनि प्रदर्शनीको लागि हामी प्रयास गरिरहेको छौँ। मिडिया नेटवर्क भुटानले प्रत्येक महिना बेस्ट फोटोग्राफ छानेर अवार्ड गर्ने पनि प्लान राखेको छ। हामी एउटा थिम दिन्छौँ, त्यो थिमको आधारमा फोटो मिडिया नेटवर्क भुटान @gmail.com सेन्ड गरेर हामी प्रत्येक महिना त्यो फोटोलाई छानेर बेस्ट फोटोलाई चाहिँ अवार्ड गर्ने प्लानमा छौँ।
भुटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यसअघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
घर घरमा घटस्थापना गरेसँगै यो वर्षको दशैं शुरू भएको छ। नेपाली संस्कृतिसँग मेल खाने भूटानी शरणार्थीले पनि आआफ्नो छाप्रामा घटस्थापना गरेर दशैं भित्र्याएका छन्। आश्विन शुक्ल प्रतिपदाका दिन आआफ्ना पूजा कोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजा गरी जौ वा मकै रोपेर जमरा राख्ने चलन छ। यसरी उमारिने जमरा विजयादशमीका दिन मान्यजनबाट टीका ग्रहण गर्दा लगाइन्छ। पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूपमा लिने गरिन्छ। वैदिक विधिपूर्वक जमरा राखी नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्र पूजा पनि शुरू भएको छ। नवरात्रभर हिन्दू धर्मावलम्बीहरूले घर घर तथा भगवतीका मन्दिरहरूमा चण्डी तथा भगवती स्तोत्र पाठ गर्ने चलन छ। दुर्गा भवानीले शुम्ब निशुम्ब महिषासुर लगायतका दानवहरूको वध गरी दानवी शक्तिमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने चलन छ। खुदनाबारी शरणार्थी शिविरमा रहेको शिव पाञ्चायन मन्दिरमा आजदेखि नवाह ज्ञान महायज्ञ शुरू भएको छ। शरणार्थी शिविर व्यवस्थापन समितिले गरेको कार्यक्रममा गोविन्दाचार्यले कथा वाचन गर्नुभएको छ। श्रीमद् वाल्मीकि रामायण संगीतमय नवाह ज्ञान महायज्ञ गर्न खुदनाबारी शरणार्थी शिविरको वैष्णव परिषद र शिव पाञ्चायन मन्दिरले सहयोग गरेका हुन्। खुदनाबारी शरणार्थी शिविरमा रहेका संकटाभिमुख बालबालिकाको प्रतिभा जगेर्ना गर्न नाचगान प्रतियोगिता भएको छ। शुक्रबार भएको प्रतियोगितामा टीका छेत्री पहिलो, मंजु मगर दोस्रो र सीता मगर तेस्रो भएका छन्। प्रतियोगितामा 13 बालबालिका सहभागी थिए। अमेरिकाको न्यू ह्याम्सरमा पुनर्वास भएका भूटानी शरणार्थीलाई नयाँ ठाउँको चालचलनबारे जानकारी दिन एउटा किताब अर्थात गाइडबुक निकालिने भएको छ। लुथरन सोशल सर्विसेस फर न्यू अमेरिकन्सले निकाल्ने किताब अंग्रेजी र नेपाली भाषामा हुनेछ। न्यू ह्याम्सर च्यारिटेबल फाउण्डेशनको आर्थिक सहयोगमा निस्कने किताब शरणार्थीले अमेरिकामा भोग्ने कठिनाईहरूका बारेमा केन्द्रित हुनेछ। किताब लेखनको जिम्मा न्यू ह्याम्सरको एसएनटी कम्युनिकेशनले नेपाली भाषी शरणार्थी र आप्रवासीहरूका लागि प्रकाशित अक्षरिकाका सम्पादक राजेश कोइरालालाई दिइएको छ। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै। गतिविधि सुनिसकेपछि गएको शुक्रबार शुरू दुई दिने तस्वीर प्रदर्शनीको बारेमा चर्चा गरौं। शरणार्थी जीवन भनेको अभाव र अनिश्चितताको रूप हो भन्ने आम धारणा छ। हुन पनि अर्काको भरमा जीवन धानिरहेका भूटानी शरणार्थीको जीवन कहाली लाग्दो नै छ। तर अनिश्चयको घेराभित्र कतिपय राम्रा र सकारात्मक कुराहरू पनि छन्। खाली अभाव र अनिश्चय मात्रै भन्दा भन्दै शरणार्थीसँग भएको सृजनात्मक खुबी र सकारात्मक सोचको अन्त्य हुने त होइन, यही चिन्ताले केही शरणार्थी युवाहरूले शरणार्थी शिविरको दुःख सुख झल्काउने तस्विरहरूको प्रदर्शन लिने गरे। मीडिया नेटवर्क भूटानले शरणार्थी शिविरको अवस्था झल्काउने गरी गरेको तस्विर प्रदर्शनीको शब्दचित्रसहित साथी गोपाल गर्तौला।
मीडिया नेटवर्क भूटानले आयोजना गरेको दुई दिने तस्विर प्रदर्शनी भएको स्थल मेची औषधि व्यवसायी संघको सभा हलमा छु अहिले म। यहाँ भित्तामा तस्विरहरू चारैतिर राखिएका छन्। शरणार्थी शिविरका विभिन्न अवस्थाहरू झल्काउने यी तस्विरहरू ध्यानपूर्वक हेर्नेहरूको लहरको सँगै छु अहिले म। तस्विर हेरिरहनु भएको एकजना बहिनी, यहाँको शुभ नाम?
मेरो नाम अमिना थापा, दमक 14।
तस्विरहरू कस्ता लागे?
यहाँको चित्रहरू राम्रो छ, नेचुरल छ, राम्रो छ, आफ्नो नेचरहरूलाई देखाएको छ, नेचुरल कुराहरूलाई देखाएको छ, स्ट्रगल गरिरहेको, स्ट्रगलिङ छ।
कस्तो स्ट्रगलिङ भन्नाले?
सुविधाहरू नभएको ठाउँमा पनि पढिरहेको, स्ट्रगलिङ गरिरहेको त्यस्तो छ।
एकजना बहिनी।
हजुर, मेरो नाम सुजाता राई, लखनपुर एक। अहिले हाल म यस झापा कलेजमा अध्ययनरत छु, फर्स्ट इयर, ब्याचलर फर्स्ट इयरमा पढिरहेछु।
निकै निहालेर हेर्नुभयो नि चित्र, कुन चाहिँ हेर्नुभएको?
40
नम्बर। कस्तो छ?
एकदम अब सानो सानो बच्चाहरूले पनि अब उनीहरूको इच्छा, उनीहरूको आकाङ्क्षा चाहिँ ठुलो शिखरमा चढ्ने हुँदो रहेछ। धेरै स्ट्रगल गरेर उनीहरूको पनि सानो नानी बच्चाहरूको पनि अब एम हुँदो रहेछ उनीहरूको पनि। त्यसरी नै सबै पिक्चरहरू राम्रो छ, सबै आफूले नै आफ्नै ह्यान्डले बडा प्रत्यक्ष उतारेको छ, कुनै नक्कल गरेको छैन। त्यसै राम्रो लाग्यो सबै पिक्चरहरू। एडल्टहरू पनि छ, सायद चिल्ड्रेनहरू पनि समावेश गरेको छ र एडल्टहरू पनि समावेश गरेको छ। जुनै पनि पिक्चर हेर्दाखेरि चाहिँ एउटा मिनिङ, एउटा अर्थ झल्किएको छ त्यसमा चाहिँ। त्यो चाहिँ राम्रो लाग्यो मलाई।
तपाईँलाई यहाँ भएका मध्ये सबभन्दा कुन चाहिँ चित्र मन पर्यो, अर्थात् मन छुने चित्र कुन थियो?
मलाई मन छुने चित्र 27 नम्बर।
जाउन त हेरौँ कस्तो रहेछ तपाईँसँग। 27 एकजना महिला छाता ओढेर गिटी कुट्दै गरेको होइन त?
हजुर हजुर। त्यसमा चाहिँ अब उसले आफ्नो त्यस्तो ओल्ड स्टेजमा पनि उसले त्यो हजुरआमा, अब आमा भनौँ न, आमाले आफ्नो जीविका चलाउनको निम्ति उसले सङ्घर्ष गरिरहेको छ, तर पनि हाँसिरहेछ। ऊ लाग्छ ऊ उसको आफ्नो ठाउँमा चाहिँ खुसी छ जस्तो लागिरहेको छ मलाई चाहिँ। त्यो पिक्चरले चाहिँ त्यस्तो देखाएको छ।
तस्विर हेरिरहनु भएको एकजना साथी, यहाँको शुभ नाम?
म अधिलान समाल, बेलनागी एक।
तपाईँ शरणार्थी?
शरणार्थी शिविरमा बस्छु।
यी चित्रहरूबाट तपाईँले के बुझ्दै हुनुहुन्छ?
मलाई के लागिरहेको छ भने, हुनसक्छ यहाँनिर एउटा इस्युमा फोटोहरू खिचिएका छन्, एउटा दुःख पनि छ फोटोमा, फोटोको आफ्नै दुःख छ, फोटोभित्रका मानिसहरूको आफ्नै दुःख छन्। तर यी फोटोहरूले नबोलिकन, नलेखिकन धेरै कुरा बोल्दो रहेछ। यो फोटोको लोजिक मलाई चाहिँ लागेको छ। र म आफै फोटोग्राफरको नाताले पनि के भन्न चाहन्छु भने, मैले पनि खिचेका फोटोहरू अहिले प्रदर्शनीमा राखिएको छ। मलाई पनि के लाग्छ भने, त्यो फोटोको इस्यु एक तरिकाबाट छ र मैले फोटो खिच्ने क्रममा एक तरिकाबाट खिचेँ होला, तर म जसरी खिचेँ फोटो म खुसी छु।
तपाईँलाई यो चित्रले के सम्झाए, अर्थात् के सङ्केत गरे जस्तो लाग्दैछ?
मैले अहिले यहाँ देखिरहेको छु एउटा अगाडि नानीहरू हिँडिरहेको र एउटा बाबा जसले पछाडिबाट निर्देश गरिरहनु भयो जस्तो लाग्छ। र त्यो देख्दाखेरि मलाई याद लाग्छ कि अहिले भुटान, सम्भवतः हामी भुटानमा हुनेथ्यौँ भने जस्तो लाग्छ, तर भुटानको केही कालखण्ड पनि थाहा छैन। र यी नानीहरूले अब भुटान भनौन् कि नेपाल भनौन् कि कुनै यिनीहरूको ठेगाना पनि छैन जस्तो लाग्छ। र मलाई पनि याद दिलाउँछ कि म भुटानको हुँ, म पनि बिचिरहन्छु भुटानको हुँ भने त एकदमै सम्झाउँछ। र अहिले चित्रहरू देखिरहेको छु, हाम्रो बाबाहरूले पनि भन्नुहुन्छ, कथा गर्नुहुन्छ, र त्यो कथाहरूले एउटा इमेजिनेसन, एउटा चित्र नै दिमागमा बसालिसकेको छ र भुटान चाहिँ यस्तो पो होला कि भन्ने मात्रै याद छ, अरू केही थाहा छैन।
तपाईँको पुस्ताले शरणार्थी शिविरमा यो चित्रहरूमा भए जस्तै शिविरको अवस्था मात्रै तपाईँको पुस्ताले भोग्यो, भुटान चाहिँ सानै छँदा अर्थात् सम्झनामा र यस्तै कतै भेटिएका, कतै देखिएका चित्रहरू मार्फत मात्रै तपाईँको दिमागमा छाप पर्या होला।
हामीले देखिरहेका फोटोहरूमा भुटानको चित्रहरू र अहिले समसामयिक, अहिले हाम्रै प्रेजेन्ट क्याम्पको फोटोहरू हेर्दाखेरि धेरै भिन्नता छ, तर चित्रले यस्तै होला, भुटान चाहिँ नेपाल चाहिँ यस्तै रह्यो, नेपाल किन थाहा भयो नेपालमा बसेर, र भुटान चाहिँ यस्तै होला भन्ने मात्रै थाहा छ, अरू केही थाहा छैन।
तस्विर हेरिरहनु भएको एकजना बहिनी, यहाँको शुभ नाम?
मेरो नारमाई गुरुङ हो, बेलडाङ्गी 1 सेक्टर A2 हट नम्बर 202।
कस्तो लाग्यो चित्रहरू?
अब भन्नुपर्छ राम्रै छ सबै, तर त्यहाँ पनि अब धेरै राम्रो राम्रो खालको पनि छ, कसै अब कस्तो ठाउँ ठाउँ अनुसारको पनि छ। अब विकट ठाउँमा भएको होइन दुखाइको पनि फोटोहरू तस्विरहरू राखिएको छ, मलाई राम्रो लागेको छ। त्यसमा विद्यार्थीहरूको पनि राम्रो छ, विद्यार्थीहरूको यसो एसेम्ब्ली बसेको चित्रहरू देखाएको छ, अनि बच्चाहरूको पनि नर्सरी जाँदै गरेको फोटोहरू छ, त्यसमा पनि राम्रो छ। बच्चाहरूको एक्सन एक्सनको पनि छ कुनै फोटोहरू। बुढाबुढीहरूको भन्दा एकजना हजुरबाको फोटो कस्तो छ भने एउटा खुट्टा मात्रै छ, एउटा खुट्टा छैन उहाँको। त्यस्तो मलाई त्यो फोटो हेरेर चाहिँ अलिक दुःख लागेको छ।
यी तस्विरहरूले शरणार्थी शिविरको यथार्थता देखाउन र भुटान सम्झाउन कतिको सफल भए जस्तो लाग्छ यहाँलाई?
हजुर, म शरणार्थी पनि हो र मलाई कस्तो लागेको छ भने अब मलाई त थाहा छैन खासै भुटान कस्तो छ भनेर, यसो अब बाबाहरूले भनेको सुन्छु, यसो अहिले सम्झिँदाखेरि दुःखै लाग्छ त्यो भुटानको। अब यसो परिकल्पना गर्दाखेरि अहिलेको यहाँ नेपालमा भएको र भुटानको सम्झिँदाखेरि अलिक दुःखै लागेको छ। फोटोहरूमा पनि त्यस्तै दुःखको देखाएको छ, यथार्थ पनि देखाएको छ, अब दुःखाएको पनि देखाएको छ, त्यो सबै मलाई अलिक नरमाइलो लागिरहेको छ।
तस्विर प्रदर्शनी हेरिसकेर निस्कन लाग्नुभएको एकजना दाई, यहाँको शुभ नाम?
म हरि पोखरेल दर्जी, उर्लाबारीबाट।
तपाईँ शरणार्थी होइन?
होइन, एकदम नेपाली।
कस्तो लाग्यो शरणार्थी शिविरका यी तस्विरहरू हेर्दा तपाईँलाई?
मलाई त मेरो कमेन्टमा पनि मैले लेखेको छु, यो वास्तवमा शरणार्थी भइकन पनि मलाई शरणार्थीको जस्तो होइन, वास्तविक नेपाली जनजीवन नै जस्तो लाग्यो होइन। अब हुन त उहाँहरूको भोगाई पीडाहरू होला आफ्नो ठाउँमा होइन, तर पनि अब यो नेपालीहरूले पनि, प्रत्येक नेपालीहरूले पनि भोगिराखेकै समस्या हो होइन। यस्तै नै छ हाम्रो जनजीवन, योभन्दा माथि उक्सिन सकेको छैन। एकदम यथार्थवादी प्रदर्शनी लाग्यो मलाई चाहिँ, त्यही नै हो।
कस्तो छ भने प्रयास चाहिँ गर्नुपर्छ, अब यति दुःख होइन मा पनि नानीहरू स्कुल गइरहेको अवस्थाहरू देखाउनु भएको छ फोटो एक्जिबिसनमा
होइन, शिक्षाप्रतिको मोह देखाउनु भएको छ होइन, बुढाबुढीहरू आफ्नै हिसाबले हिँडिराख्नु भएको छ होइन, प्राकृतिक कुराहरू पनि अब यहाँ होइन अलिकति उजागर गर्ने कोसिस गर्नुभएको छ। यो हुन त हामीलाई प्रत्यक्ष नाङ्गो आँखाले जहिले देखेकै हो, फोटोमा हेर्दा अझै बेटर लाग्यो।
तस्विर प्रदर्शनीले शरणार्थी समाजका बारेमा स्थानीय र अन्य सरकारवालाहरूलाई छर्लङ्ग हुने गरी जानकारी गराएको छ। यसले शरणार्थी समाज नदेखेका अथवा त्यसको भित्री कुरा थाहा नभएकालाई सचित्र जानकारी पनि दियो। प्रदर्शनीको उद्देश्य पूरा गर्न प्रदर्शनी सफल भयो भएन भन्ने बारेमा साथी सावित्रा ढुङ्गानाले प्रदर्शनी आयोजक संस्था मीडिया नेटवर्क भुटानका कार्यकारी प्रमुख मनोरथ पोखरेलसँग गर्नुभएको कुराकानी सुनौ।
तपाईँहरूले यो दुई दिन फोटो प्रदर्शनी राख्नु भएको छ, यसको उद्देश्य चाहिँ के हो?
फोटो प्रदर्शनीको उद्देश्य नदेखिएका कलाहरूलाई देखाउनु हो एउटा त, अनि शिविर र भुटानसँग सम्बन्धित फोटोहरू प्रदर्शनीमा थिए, त्यो दुवैलाई सम्झनु हो, र फोटो कसरी सुन्दर खिच्न सकिन्छ, कलात्मक तरिकाले फोटो खिचाउने र नयाँ भाइ बहिनीहरूलाई यो क्षेत्रमा अगाडि बढाउनु हो।
यहाँ कतिवटा फोटोहरू प्रदर्शनीमा राखिएको छ?
फोटो प्रदर्शनीमा 43 फोटोहरू प्रदर्शनीमा राखेका छन्।
कस्ता कस्ता खालका फोटोहरू छन्?
धेरै जस्तो शिविरभित्र खिचिएका तस्विरहरू छन्, त्यसमा बालबालिकादेखि भयो शिविरका गतिविधिहरू झल्किने फोटोहरू छन्, स्कुलको अरू अरू कार्यक्रमको र बालबालिकाहरूको फोटो प्रदर्शनीमा छन्, र भुटान झल्काउने फोटोहरू 1-2 छन्।
तपाईँहरूले यहाँ प्रदर्शनीमा राख्नुभएका फोटोहरू चाहिँ शरणार्थी आफैले खिचेका हुन्?
धेरै जस्तो फोटोहरू शरणार्थी आफैले खिचेका छन्, जो फोटोग्राफी ट्रेनिङको पार्टिसिपेन्टहरू हुनुहुन्थ्यो उहाँहरूले नै खिचेको फोटोहरू प्रदर्शनीमा राखेका छन्।
यसको यो प्रदर्शनीको अवधारणा चाहिँ के हो?
प्रदर्शनीको अवधारणा शिविरभित्र दुःख मात्रै छैन, वेदना मात्रै छैन, त्यहाँ सुख हाँसो र धेरै क्षमता भएका ससाना भाइ बहिनीहरू पनि छन् भन्ने हो।
फोटोहरू चाहिँ कसले खिचेका छन्?
यी फोटोहरू विशेष गरी हाम्रो अस्ति September 3-8 फोटोग्राफी ट्रेनिङ भएको थियो, त्यहाँको पार्टिसिपेन्टहरूले खिचेका छन्, र भुटानी शरणार्थीहरूका शुभचिन्तकहरूले खिचेका फोटोहरू प्रदर्शनीमा छन्।
यो फोटो प्रदर्शनीले चाहिँ शरणार्थी समाजलाई के सन्देश दिन्छ?
शरणार्थी समाजलाई पक्कै पनि हामी भित्र निराशा मात्रै छैन, आशाका किरणहरू छन्, हाम्रा बालबालिकाहरूले केही गर्न सक्ने स्थिति छ भन्ने चाहिँ सन्देश दिन सक्छ, र फोटोहरूले विशेष गरी भुटानलाई अनि यहाँ शरणार्थी शिविर स्थापना हुँदाका कुराहरू सम्झाउन सक्छ? थुप्रै फोटोहरू प्रदर्शनीमा छन्, अब फोटो आफै नै बोल्छन्। सुनेर अनि पढेर भन्दाखेरि फोटो देख्दाखेरि स्पष्ट बुझ्न सक्नुहुन्छ होला। फोटो प्रदर्शनीले अब सुन्दर कुराहरू कसरी खोज्ने र भनिन्छ फोटो आफै बोल्छ, समाजलाई कसरी अगाडि बढाउन सकिन्छ र भाइ बहिनीहरूको कलालाई प्रस्फुटन गराउनु पनि हो।
भुटानीहरू नेपालमा शरणार्थी भएर बसेको 2 दशक भइसक्यो होइन, तपाईँहरूले भर्खरै मात्र यो फोटो प्रदर्शनी गर्नुभएको छ, किन यतिखेर मात्रै फोटो प्रदर्शन गर्नु आवश्यक ठानियो, के लाग्छ यहाँलाई?
अहिलेसम्म एक्जिबिसन नै प्रदर्शनी नै नभएको, तालिम पश्चात प्रदर्शनीमा ल्याउँदाखेरि एउटा प्लेटफर्म बनाउन सकिन्छ र भाइ बहिनीहरूलाई हौसला प्रदान गर्न सकिन्छ भनेर प्रदर्शनीमा ल्याइएको हो। र अब पुनर्वासको प्रक्रिया एकदम तीव्र रूपमा अगाडि बढिरहेको छ। यो फोटोहरूले पुनर्वास बाट छुट्टिएको परिवार पुनर्वास हुँदै गरेको पनि झल्काउँछ र फोटो प्रदर्शनीले डकुमेन्टेसनको पनि काम गर्छ भन्ने हामीलाई लागेको छ।
मिडिया नेटवर्क भुटानले पहिलोचोटि भुटानी शरणार्थी सम्बन्धी शिविरको अवस्था झल्काउने र भुटान सम्झाउने फोटोहरू प्रदर्शनीमा राखेका छ, अब यसपछिको तपाईँहरूको उद्देश्य चाहिँ के?
हामीले अहिले दमकमा नेपाल केमिस्ट एन्ड ड्रगिस्ट एसोसिएसनको हलमा 2 दिने प्रदर्शनी गर्यौँ। अब यो सबै शिविरको स्कुलहरूमा, शिविरमा र बाहिरको स्कुलमा पनि प्रदर्शनीमा राख्ने हामीले प्लान गरेको छौँ, सोचेको छौँ र एजेन्सीहरूमा पनि प्रदर्शनीको लागि हामी प्रयास गरिरहेको छौँ। मिडिया नेटवर्क भुटानले प्रत्येक महिना बेस्ट फोटोग्राफ छानेर अवार्ड गर्ने पनि प्लान राखेको छ। हामी एउटा थिम दिन्छौँ, त्यो थिमको आधारमा फोटो मिडिया नेटवर्क भुटान @gmail.com सेन्ड गरेर हामी प्रत्येक महिना त्यो फोटोलाई छानेर बेस्ट फोटोलाई चाहिँ अवार्ड गर्ने प्लानमा छौँ।
त्यस्तो कार्यक्रम कहिलेदेखि ल्याउँदै हुनुहुन्छ?
अब सेप्टेम्बर महिना बित्न लाग्यो, अक्टोबरको सुरुदेखि अन्तिमसम्ममा हामीलाई 25 तारिक, महिनाको 25 तारिकसम्ममा इमेल गर्नुपर्नेछ। त्यो इमेल गरिसकेपछि हामी अर्को महिनाको 1 तारिक 2 तारिक रिजल्ट डिक्लेयर गर्छौँ र अर्को थिम पनि त्यही टाइममा दिन्छौँ।
यस्तो तस्विर प्रतियोगितामा भुटानी शरणार्थी मात्रै सहभागी हुन सक्छन् कि अरू पनि?
भुटानी शरणार्थी मात्रै सहभागी हुन सक्छन् भन्ने चाहिँ छैन, त्यो थिममा रहेर जसले पनि पार्टिसिपेट गर्न पाउँछ। रिसेटलमेन्टमा गइसकेकोहरूले पनि पार्टिसिपेट गर्न पाउनुहुने भयो र यहाँ नेपालमा बसोबास गर्ने स्थानीय दाजुभाइहरूले पनि दिदीबहिनीहरूले पनि पार्टिसिपेट गर्न सक्नुहुन्छ।
तपाईँहरूको त्यो फोटोको अवधारणा चाहिँ भुटानी शरणार्थी शिविरसँगै केन्द्रित हुन्छ कि त्योदेखि बाहिर पनि हुन्छ?
शिविरसँग सम्बन्धित मात्रै होइन, बाहिरकोसँग पनि सम्बन्धित गरेर बेस्ट फोटो चाहिँ प्रत्येक महिना छानेर अवार्ड गर्न लागि प्लान गर्दै गरेको छ।
उहाँ हुनुहुन्थ्यो तस्विर प्रदर्शनीको आयोजक संस्था मिडिया नेटवर्कका प्रमुख मनोरथ पोखरेल, प्रदर्शनी बारे बोल्दै।
उज्यालो 90 नेटवर्क।
तपाईँ अहिले उज्यालो 90 नेटवर्कले झापाएर काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देश सुन्दै हुनुहुन्छ। भुटानी शरणार्थी समस्या र समाधानका उपायबारे केन्द्रित कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट सुन्दै हुनुहुन्छ। यसका साथै पूर्वाञ्चलका एफएम 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि कार्यक्रम एकसाथ प्रसारण भइरहेको छ। आज हामीले शरणार्थी शिविरको अवस्था झल्काउने तस्विरको प्रदर्शनी भएको सन्दर्भमा कार्यक्रमको शब्दचित्र र कार्यक्रम गर्नुको उद्देश्यबारे चर्चा गर्यौं। अब भूटान र शरणार्थी हुनुपर्नेको कारण तथा भूटानको त्यतिखेरको जीवनशैलीबारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
अहिले म टिमै शरणार्थी शिविरको अंग्रेजी भाषा पढ़ाई हुने कक्षामा आइपुगेको छु। एकजना महिला हुनुहुन्छ, के पर्यो यहाँको नाम? थर
दिलमाया थापा।
तपाईँको यहाँ शिविरको सेक्टर छाप्रो नम्बर चाहिँ?
शिविरको छाप्रा सिटु हट नम्बर 24।
भूटानको ठेगाना चाहिँ?
भूटानको सरवाङ, डिस्ट्रिक्ट सरवाङै हो।
के गर्नुहुन्थ्यो सर्वाङमा?
खेतीपाती गरेर बसिन्थ्यो।
यति बेला यो मौसममा भुटानमा भइएको भए के गरिँदै हुन्थ्यो होला?
यति बेला चाहिँ हामी खेती गर्नेले कोदो रोपिरहेको हुन्छ, धान गोडेको हुन्छ, कोदो रोपिरहेको, तोरी छर्छ।
भुटानमा स्कुल पढ्नु भयो?
पढिएन, भुटानमा त हामी स्कुलै पढ्नु पाउँदैन थियो, खालि हामी जहिले तहिले कामको काम थियो। स्कुल त हाम्रो नानीहरू चाहिँ पढ्थ्यो, हामीले त ठुलो त पढ्नु पाउँदैन थियो, खालि खेती किसान। हामी पढ्नु थाल्यो भने त कसले खेती किसान गर्ने गरिदिने र?
बाटोघाटोको सुविधा थियो कि थिएन?
बाटोघाटोको चाहिँ अलिअलि यसो सुविधा बनिँदै थियो, भर्खरै भर्खरै रोडहरू बनिँदै थियो हाम्रो, यस्तो यस्तो हाम्रो बारीको बिच भर्खर बनिँदै थियो, हामीले यता आइहाल्यो।
तपाईँ अहिले कति वर्ष पुग्नु भयो?
म त थुप्रो पुगेँ, अहिले त म त अहिले कति भने 57 छु अहिले।
भुटानमा तपाईँहरूले सरकारी सेवा सुविधाहरू चाहिँ के पाउनुहुन्थ्यो?
खै के पाइयो र, केही पनि पाइएन हौ त्यस्तो सुविधा त।
अस्पतालमा
अस्पताल जाँदा चाहिँ अब दबाई पानी चाहिँ किन्नु पर्थेन हामी भुटनिसलाई चाहिँ।
अरू सेवा सुविधाहरू चाहिँ?
अरू त केही पनि थिएन सुविस्ताहरू, केही के थियो र?
चाडबाड कसरी मनाउनुहुन्थ्यो?
चाडबाड त मनाउँथ्यो, चाडबाड त अब दसैँ औँसी चाहिँ मजाले नि मनाउँथ्यो।
डुक्पाहरू चाहिँ थिए कि थिएनन्?
डुक्पा थियो नि, भुटानमा के नहुनु डुक्पा जति।
तपाईँहरूसँग कस्तो थियो सम्बन्ध आउजाउ?
हामीसँग त सम्बन्ध त हामी त भएन, हामी त डुक्पासँग त अब हामी भनेको ओरो हाम्रो हिले बस्ती भन्थ्यो हाम्रो गाउँ, त्यो खोला एउटा खोला थियो, त्यो खोला तरेर पारिपट्टि जानुपर्ने माथि सरबङटार भन्थ्यो कि उहाँमा त्यही डुक्पाहरू बसेको, हामीले जस्तो बस्तीमा थिएन उनीहरू चाहिँ माथि, उनीहरू चाहिँ स्टाफ पार्टीहरू जस्तो भएर खालि उयो मात्रै बस्थ्यो टाउन टाउनसिपमा मात्रै, हामी चाहिँ अब बस्तीमा कोहीलाई चिन्दिन पनि कोहीलाई जान्दा पनि थिएन।
अनि जस्तो तपाईँहरूको हाट बजार भर्न जानु पर्यो भने चाहिँ कहाँ जानु पर्थ्यो?
हाट बजार भर्नु तिमी हाम्रो गाउँदेखि चाहिँ एउटा खोला तरेर जानुपर्छ सरबङ भन्ने बजारमा आउनु पर्थ्यो, बिजुली चाहिँ आउनु लाउनु भनेर भर्खर खुट्टी खाबाहरू मात्रै गाड्दै थियो हामी आउँदा चाहिँ। अनि पानीको लागि चाहिँ पानी चाहिँ माथि गुरुङ खोला भन्थ्यो होइन, त्यो गुरुङ खोलाबाट पानी चाहिँ पाइप चाहिँ तानेर लिएर खाइन्थ्यो, हाम्रो गाउँमा बत्ती आएकै थिएन, भर्खर खुट्टीहरू मात्रै गाड्दै थियो, त्यतिकै हामी छोडेर आउनु परिहाल्यो।
नेपाली भाषी भुटानीहरूलाई सरकारले कस्तो व्यवहार गर्थ्यो?
नेपाली भाषा त त्यति बेला नबोल्नु त भनेको थिएन, कपडा चाहिँ खालि डुक्पाको कपडा लाउनु भन्थ्यो हामीलाई चाहिँ, त्यो कुरा चाहिँ त्यस्तो नबोल्नु चाहिँ भनेको थिएन कि हाम्रो कपडा चाहिँ खालि उनीहरूको डुक्पाको भेष लाउनु भन्थ्यो।
त्यो पछिल्लो चोटि भएको जनगणनामा तपाईँहरू कति नम्बरमा पर्नुभयो?
खै नम्बर खै कति हो कति हो त नम्बर हामीलाई थाहा भएन, सबै साथीहरू भागिहाल्यो, भाग्दै हिँड्नु थालिहाल्यो, अनि अब आफू पनि अब सबैले छोड्दै गएपछि आफू पनि एक्लै दुक्लै कहाँ बस्नु भने हामी पनि हिँडिहाल्यौँ त्यसरी नै।
त्यो आन्दोलनको बेलामा गाउँघरको अवस्था कस्तो थियो?
ए त्यति बेला त त्यो आन्दोलनको टाइममा त अब गाउँ सबै हल्लिएको थियो नि, सबै अब हिँड्नुपर्छ मात्रै खालि भन्ने, सबै अब हिँड्नुपर्छ, अब यहाँ बस्नु सकिँदैन हुँदैन बस्नु भन्ने मात्रै थियो। अनि त्यसो भने मान्छेहरू निस्किँदै हिँड्यो पनि कतिजना, अनि सबै हिँड्नु थाल्यो चाहिँ हामी नि हिँडिहाल्यौँ, सबै साथीहरू हिँड्नु थालिहाल्यो, अनि एक्लै दुक्लै कहाँ हिँड्नु अब हामी ए कहाँ बस्नु हामी मात्रै, हामी पनि जानुपर्छ भने हिँडिहाल्यौँ। आज पनि छैन मान्छे गएछ भन्छ, भोलि पनि मान्छे गएछ, फलना फलना पनि गएछ भन्छ, ढेस्क्या पनि गएछ भन्छ, अनि त्यसो भए त हामी नि यसरी एक्लै त नबसौँ, हामी मात्रै भयो भने त हामीलाई मार्छ होला भने हामी नि हिँडिहाल्यौँ भने डरैले भएको यसो लुगाफाटाहरू बोकै हिँड्यो, सबै थोक उतै छोडेर मकैहरू धान चामल सामल सबै छोडेर हिँडेको।
अहिले यहाँ नेपालका शरणार्थी शिविरमा बस्दा तपाईँलाई भुटानको के कुराको याद आउँछ?
त्यही खेती किसानको मात्रै याद आउँछ, अरू त खै हामी त्यही खेती गर्ने मान्छे त्यही मात्रै याद आउँछ, अन्त केही पनि आउँदैन।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भुटानीहरूको सिप जागर तथा प्रतिभाको कुरा गर्छौ। आजको कार्यक्रममा सहभागी सिप जागर भएका शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं।
बेलनागी एक शरणार्थी शिविरको करिब करिब बीचतिर एउटा सानो चौबाटोमा कुखुराको मासु बेच्ने पसल खोल्नु भएको रहेछ एकजना दाइले। यहाँको शुभ नाम?
मेरो नाम चाहिँ गुप्ताराज विश्व हो, बेलनागी 1 सेक्टर C2 हट नम्बर 188।
2 हप्ता अगाडि यहाँ पसल थिएन।
यहाँनिर मैले पसल थापेको चाहिँ भनेको महिना दिन जति हुँदैछ।
कतिको बिच छ? कुखुराको मासु मात्रै त होला नि यहाँ त, होइन?
हजुर, यहाँ त कुखुराको मासु मात्रै छ, अलिअलि यसो बिक्छ, दिनमा 5-7 किलो जान्छ।
5-7 किलो भनेपछि कति जति पैसाको हो त्यो?
त्यहाँ जे हो सारेले यसो गरेको दुःख चाहिँ आउँछ भनौँ न, सागसब्जी खाने मेलो चाहिँ हुन्छ।
बिहान कतिखेरदेखि खोल्नुहुन्छ यो पसल?
बिहान चाहिँ होइन, 2 बजीबाट चाहिँ म राख्छु पसल।
ए मतलब बिहान खोल्नुहुन्न?
बिहान खोल्दिनँ।
2 बजी सुरु गर्नुहुन्छ अनि कतिखेर बन्द गर्नुहुन्छ?
6 बजी चाहिँ बन्द गर्छु।
4 घन्टा खुल्दो रहेछ है?
हजुर।
कहाँबाट ल्याउनुहुन्छ कुखुरा?
कुखुरा म दमकबाटै ल्याउँछु।
कतिवटा ल्याउनुहुन्छ? जिउँदै कुखुरा ल्याएर काटेर बेच्ने हो?
हजुर, जिउँदै ल्याउँछु, यहाँ काटेर बेच्छु। पाँचवटा छवटासम्म ल्याउँछु।
तपाईँकोमा कुखुराको मासु किन्न आउने ग्राहकहरू कहाँ कहाँका हुन्छन्?
ग्राहकहरू सबैतिरका हुन्छन्, अब स्थानीयहरू पनि उहाँहरूमा आउनुहुन्छ, यहाँ क्याम्पबाटै हाम्रै उहाँहरूमा आउनुहुन्छ।
कुखुराको मासु बेच्ने पसल चलाएर तपाईँलाई घरमा के कस्तो भर्थिक भएको छ?
खासै त्यस्तो त त्यति हुँदैन, यसो मेरो चाहिँ अलिकति समस्याले गर्दा चाहिँ खासै मैले खोलेको हो, मेरो यो आँखा कमजोरी भएको कारणले गर्दा चाहिँ अब काममा जानु नसकिने भयो, त्यो कारणले मैले यसो सागसब्जी खान हुन्छ कि भनेर चाहिँ खोलेको हो।
तपाईँको छाप्रो पनि त नजिकै होला नि, यतै कतै
यहीँ सिटुमै हो, नजिकै छ।
घरको काम भ्याइकन दिउँसो एकछिन त रहेछ नि तपाईँको त, होइन?
बिहान त अब के खासै त्यति काम पनि छैन, 2 बजीबाट पसल राख्छु अनि यसो अलिअलि सागसब्जी खाने मेलो हुन्छ, त्यही हो।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा भुटानीहरूको राय र तर्क सुन्ने पालो। आज हामीसँग हुनुहुन्छ शनिश्चरी शरणार्थी शिविर सेक्टर D1 छाप्रो नम्बर 64 मानी राई।
मलाई यो शरणार्थी सन्देश चाहिँ मलाई मनपर्छ, होइन लगभग धेरै नै मनपर्छ, तर अब यसमा पनि कस्तो लाग्छ भने हाम्रो क्याम्पमा भइरहेको गतिविधि होइन एकदमै त्यसमा आउँछ, त्यसमा पनि अझै थप्न चाहिँ के जस्तो लाग्छ भने हाम्रो अझै एसजिपी केसहरू भयो होइन जसरी ह्यान्डल गरिरहेछ होइन उहाँहरूको समस्या, उहाँहरू चाहिँ पीडित महिलाहरूलाई नै अझै पनि समेटेर उहाँहरूको होइन दुःखहरू पनि सुन्न पाए चाहिँ अझै राम्रो लाग्छ।
यी सामग्री सँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ, अथवा तपाईसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ, अथवा झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
पर्सि शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी पुनर्वाससँगै शरणार्थी शिविरमा बढ्दो रेमिट्यान्स भित्रिने क्रम र शरणार्थीले गर्ने खर्चका बारेमा चर्चा गर्नेछौ, पर्खी बस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, सजिता हमाल अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि विदा माग्छु। नमस्कार।